بسم الله من الشيطان الرجيم بسم الله الرحمن الرحيم والصلاة والسلام على أشرف الأنبياء والمرسلين وخاتم النبيين رحمة للعالمين أبي القاسم محمد وعلى أهل بيته الطيبين الطاهرين المعصومين المظلومين لا سيما بقية الله في الأراضين أما بعد قال الله سبحانه وتبارك وتعالى إن أكرمكم عند الله أتقاكم صلوات تأخير کی معذرت چاہتے ہوئے اس مسعود موقع پر آپ کی توجہ اس معروف آیت کی طرف متوجہ و مبذول کروانا چاہتا ہوں. آیت بہت ہی سادی اور معروف ہے، ان اکرمکم عند اللہ اتقاکم، تمہیں سب سے زیادہ عزت دار با اکرام وہ ہے جو سب سے زیادہ تقویٰ رکھتا ہے. اس بات کو کوشش کروں گا کہ غدیر اور مباہلہ کی تاریخ سے جوڑوں، اور تاریخ کے یہ دو معروف واقعات سے اس تقوی کے ربط کو سمجھا سکوں ان جوانوں کے لیے کہ جو یہاں پر تشریف فرما ہے، بزرگ مجھ سے بہتر جانتے ہیں. توحید کی نظر سے اگر ہم تقوی کو دیکھیں، ایک نظر ہوتی ہے عنوان انسان، تقوی کو دیکھتے ہیں کہ ہم یہ برائیاں ہیں، ان برائیوں کو ہم کم کریں گے تو ہم تقویٰ ہو جائیں گے، یا ہم میں یہ اچھائیاں ہیں، ہم ان اچھائیوں کو اور زیادہ کریں گے تو ہمارا تقویٰ اور بڑھ جائے گا. میں جوانوں کے لیے بول رہا ہوں، ایک ایک قدم کر کر آگے بڑھتا ہوں. لیکن توحید کی نظر سے اگر دیکھیں، اللہ کے وجود کی نظر سے دیکھیں، تو ہم کو یہ پتہ چلتا ہے کہ تمام اچھائی اور خیر وہ اللہ کی ذات پاک میں موجود ہے، اور اسی کے ذریعے سے اس کی مخلوقات میں جو اس کی تابع ہیں آتا ہے. خیر اور اچھائی کا ہم توحید کے ماننے والے دو اوریجنل سورس نہیں سمجھتے. فقط ایسا نہیں ہے کہ خدا سب سے پہلے موجود تھا، اس کے بعد ہر چیز وجود میں آئی. یہ بھی ساتھ ہے کہ جتنی اچھی صفات ہیں اور جو صفات سلبیاں ہیں، یہ سب کا خدا کی ذات ایک منبع تھی جس کی خلقت میں اچھائی ایجاد کی گئی، اور تمام اچھائی جو اللہ کی ذات میں موجود تھی، سبحانہ و تبارک و تعالی جو ہم کہتے ہیں، منزہ و پاک ہے خدا کی ذات، بابرکت ہے خدا کی ذات، بلند ہے خدا کی ذات، یہ سب اچھائیاں اس کی خلقت میں مختلف لیولز کے اوپر ظاہر ہونے لگی، اور ان میں سب سے اعلیٰ لیول پہ اگر ظاہر ہوئی ہیں تو وہ ظاہر ہوئی ہیں انسان کی ذات میں، جہاں پر خدا انسان کی خلقت کے بعد فرماتا ہے تبارک اللہ احسن الخالقین، بابرکت ہے خدا کی ذات جو بہترین خالق ہے. انسان کی خلقت کے بعد قرآن کی آیت یہ بیان کر رہی ہے. تو اب ہم یہ دیکھیں کہ خیر کی ابتدا خدا کی ذات سے ہوتی ہے، اور خیر خدا کا جہاں جہاں پہنچتا ہے وہاں پر اتنا ہی خیر ہوتا ہے جو اس ذات سے ملا ہے. میں آیت کی طرف آ رہا ہوں. توحیدی نظر سے ایک آپ کو میں نے بات کی، اب لیجئے تقوی کو دیکھیے. تقوی خدا کی بات کو قبول کرنا اور اس کی مرضی پر چلنے کا نام ہے. جہاں جہاں اس نے روکنے کو کہا ہے وہاں رک جانا، جہاں جہاں اس نے آگے بڑھنے کو کہا ہے آگے بڑھ جانا. اگر اس آگے بڑھنے میں سر قلم کیوں نہ ہو جائے، اور رکنے میں کبھی سر قلم کیوں نہ ہو جائے. سوال تقوی کا ہے تو تقوی کا راہ چلنے والا، تقوی کے شہراہ پر چلنے والا خدا کی مرضی کا تابع ہونا شروع کرتا ہے، اور جو جتنا خدا کی مرضی کا تابع ہوتے جاتا ہے اتنا ہی بلند مرتبہ خدا کی ذات میں، خدا کے سامنے اس کا بڑھتا جاتا ہے. جیسے جیسے یہ کیفیت بلند ہوتی جاتی ہے، یعنی ہم دیکھ رہے ہیں کہ اللہ خیر کا ایک مرکز ہے، اس خیر کے مرکز سے اس نے ایجاد کیا، اب وہ مختلف موجودات سے تقاضا کر رہا ہے جس میں صلاحیت ہے اپنی ذات سے عمل کرنے کی، آزادانہ عمل کرنے کی، اختیار سے عمل کرنے کی، کہ دیکھو تم کو چاہیے کہ میرے رنگ میں رنگ جاؤ، اگر تم خیر چاہتے ہو تو خیر فقط ملے گا مجھ سے اور میرے حکم کی پابجائی کرنے سے، کیونکہ خدا کی حکم کی پابجائی نہ کرنے سے بھی اگر خیر ملتا ہوتا تو پھر توحید کامل نہیں ہوتی، کچھ اچھائی اپنی جگہ پر خدا کی مرضی کے بغیر بھی رہ سکتی ہے، یہ آپ ہم مان سکتے ہیں؟ خدا کے بغیر، خدا کی مرضی کے بغیر کہیں پر کچھ اچھائی رہ سکتی ہے جو مخالفت خدا کرنے کے نتیجے میں ہم کو حاصل ہو جائے؟ محال۔ تو پتہ یہ چلا کہ تقوی کے رنگ میں جب آدمی رنگنا اپنے آپ کو شروع کرتا ہے تو خدائی رنگ میں اپنے آپ کو رنگنا شروع کرتا ہے، صبغت اللہ کا تصور قرآن دیتا ہے، اللہ سے بہتر رنگنے والا کون؟ خیر سے لباس التقوی ذالک الخیر، تقوی کا لباس یہ سب سے بہترین لباس ہے، قرآن کی آیتیں پڑھ رہا ہوں، اشارے کر رہا ہوں۔ تو دیکھیے جس جس جگہ پر خدا کی مرضی آ گئی اور اس کی مطابقت کی گئی اور جہاں جہاں پر اس کی مرضی کی مخالفت کی گئی اتنا تقوی سے دوری اختیار کی گئی۔ اب ہم آ کر دیکھتے ہیں کہ اب ان لوگوں کے لیے کہ جو اللہ کی نمائندگی کرنا چاہتے ہیں ان کے لیے کس حد تک ضروری ہوگا کہ اللہ کے رنگ میں رنگے جائیں اور اللہ کا تقوی اختیار کریں، کیونکہ جیسے تقوی کے مقابل ہو جائیں گے اتنی ہی حد تک اللہ سے دور ہو جائیں گے، جب اللہ سے دور ہو جائیں گے خود تو دوسروں کو اللہ سے قریب کیسے کر سکیں گے؟ ٹھیک، میں شیعہ نقطہ نظر کی طرف آپ کے ذہن کو مبذول کرانا چاہتا ہوں کہ کیوں ہم کہتے ہیں کہ گناہ کرنے والا ہدایت کر نہیں سکتا، جس حالت میں گناہ کر رہا ہے خود اللہ سے دور ہو رہا ہے اس حالت میں وہ دوسروں کو اللہ سے قریب کیسے کرے گا؟ اور اگر کچھ ایسے لوگ ہو جاتے ہیں کہ جو اللہ سے دوری کا تصور تک گناہ سمجھتے ہیں تو ان کے مقابلے میں کسی اور کو ہدایت یافتہ یا رہبر ماننا آیا ممکن ہے یا ممکن نہیں ہے؟ غدیر یا مباہلہ ان چیزوں کی طرف اشارہ کرتی ہیں کہ تقوی کے ذریعے سے ہمارے ائمہ نے ذات کی بنیاد کے اوپر امامت نہیں مانگی، رشتہ داری کی عنوان پر امامت نہیں مانگی، رسول نے اپنے چچیرے بھائی یا داماد کو سمجھ کر جس طریقے سے غیروں نے سمجھا امام مقرر نہیں کیا۔ اللہ رشتوں کو قبول نہیں تقوی کو قبول کرتا ہے۔ ان اکرمکم عند اللہ اتقاکم، اس ہی کسوٹی پر تول لیجئے تو پتا چلتا ہے کہ اس کسوٹی پر جس طریقے سے رسول و آل رسول اترتے ہیں، اور یہ متفقہ بات ہے، یہ متفقہ بات ہے، کوئی اور اتر نہیں سکتا، کہ جب آپ کو ایک سلسلے کے ساتھ بغیر کسی رکاوٹ کے ہدایت کا سیلاب آپ کی طرف آ رہا ہو اور دوسری طرف کبھی آ رہا ہو کبھی رک رہا ہو کبھی آ رہا ہو اور کبھی رک رہا ہو اور اس میں آپ کو تشخیص دینا ہے کہ کہاں پر آ رہا ہے اور کہاں پر رک رہا ہے، توجہ کا محتاج ہوں، کیونکہ آپ کو نہیں پتا کہ جہاں پر وہ گناہ کر رہے ہیں وہ حقیقت گناہ ہے یا ثواب ہے، تو آپ کئی مرتبہ ان چیزوں کی پیروی کرنے لگیں گے جو گناہ ہیں آپ ثواب سمجھ کے کریں گے، اور ترک کر دیا گیا ہے تو آپ گناہ سمجھ کر ثواب کو ترک کر دیں گے۔ میں مثالوں میں نہیں جانا چاہتا کیونکہ وقت کے دامن میں گنجائش نہیں ہے، تو پہلے یہ ہے کہ ہدایت ہدایت ہدایت، دوسری طرف ہدایت، ہدایت کا رک جانا، صحیح طرف لے جانا، غلط طرف لے جانا، کہ جس کو پھر خود ہدایت کی ضرورت ہو جائے تاریخ میں، تو جو کبھی ہادی بنے کبھی مہدی بنے، کبھی تقوی پر پورا اترے اور تو کبھی تقوی پر اترے پورا نہیں، تو ایسے کی رہبری اگر ہم قبول کرتے ہیں اس کے مقابلے میں کہ جو سلسلے وار ہدایت دیتے جا رہا ہے اور اللہ سے اپنی ہدایت لیتا جا رہا ہے، وَجْعَلْنَاهُمْ عِمَّةً يَحْدُونَا بِأَمْرِنَا لَمَّا صَبَرُوا وَكَانُوا بِآيَاتِنَا يُوقِنُونَ. قرآن کی آیت ہے، ہم نے انہیں ائمہ قرار دیا، کب؟ وَجْعَلْنَاهُمْ عِمَّةً يَحْدُونَا بِأَمْرِنَا، ہم نے ان کو امام بنایا جو ہدایت دیتے ہیں ہمارے امر حکم کی بنیاد پر، جبکہ انہوں نے صبر کیا اور ہماری نشانیوں پر یقین کیا. اب دیکھیے، خدا سے ہدایت ملتی ہے، وہ ہدایت جب لوگوں میں ڈالی جاتی ہے، لوگوں سے ریزسٹنس شروع ہوتا ہے، مخالفت شروع ہوتی ہے. جیسے مخالفت شروع ہوتی ہے، یہ اللہ کی طرف سے ہدایت یافتہ شخص اب اس حالت میں اس مخالفت کو صبر کے ذریعے سے روکتا ہے، اپنی راہ کو بدلتا نہیں ہے کہ عوام کے رنگ میں رنگ جائے اور ان کی بات یہ کہہ کر کرے کہ اللہ بھی یہ چاہتا ہے. اور یہ کیا بنیاد پر کرتا ہے؟ وَقَانُوا بِآیَاتِنَا يُوقِنُونَ، جبکہ وہ اپنے آپ کو اس کی نشانیوں میں یقین رکھتے تھے، یقین رکھتے تھے. تو آپ اندازہ لگا لیں کہ اس یقین کی بنیاد پر، نشانیوں کی، اللہ کی ہدایت کو قبول کر کر لوگوں کے مقابل میں ٹک جانا اور ناس کی ہدایت نہ لینا اور فقط اللہ کی ہدایت لینا، یہ آیا بنیاد قرآنی ہے یا نہیں ہے؟ اس بنیاد پر رسول و آل رسول سے ہٹ کر کوئی پورا اترتا ہے؟ اتفاق کے طور پر لوگ کہتے ہیں کہ کوئی پورا نہیں اترتا. تو تقوی کو بنیاد بنانے کے نتیجے میں آپ دیکھتے جائیے تو جتنا جتنا عمل اللہ کی مرضی پر ہوتا جائے گا، اللہ کی مرضی کے بنیاد پر عمل ہوتا جائے گا، تو وہ اللہ کی طرف سے کیا گیا عمل ہوگا، اللہ کے برابر کا عمل نہیں ہوگا. توجہ کا محتاج ہوں. جب کسی نے اللہ کی بات مان لی اور عمل کر لیا، تو اللہ جیسا عمل کیا، فرق یہ ہے، اللہ جب کوئی عمل کرتا ہے تو اللہ کو ہدایت کی ضرورت نہیں ہوتی، جب بندہ عمل کرتا ہے اسے ہدایت کی ضرورت ہوتی ہے. عمل اللہ جیسا کرتا ہے، اللہ چاہتا ہے کہ وہاں پر صبر کیا جائے، صبر کرتا ہے. اللہ چاہتا ہے کہ وہاں جہاد کرنا چاہیے، جہاد کرتا ہے. اللہ چاہتا ہے وہاں صلح کرنا چاہیے، صلح کر لیتا ہے. اللہ چاہتا ہے کہ وہاں پر غصے کو قابو میں رکھنا چاہیے، غیظ کو اپنے کنٹرول کرنا چاہیے، کر لیتا ہے. یہ سب کرتا ہے، کس بنیاد پر کرتا ہے؟ ان اکرمکم عند اللہ اتقاکم کی بنیاد پر کرتا ہے. اللہ کو یہ چیزوں کی ضرورت نہیں ہے. تو عمل اللہ جیسا ہے مگر ہدایت خدا کے ساتھ. تو اس امر میں، جو حکم میں اللہ کا امر شامل ہے، وہ فرق کر دیتا ہے بندے کے کام کو اور اللہ کے کام کو. گرچہ کام ایک جیسا ہے، اللہ وہاں پر ہوتا صبر کرتا، ہاتھ روک لیتا، تو بندہ بھی اگر اسی طریقے سے ہاتھ روک لیتا ہے تو یقین رکھیے یہ دو جگہ سے خیر نہیں نکل رہا ہے، خیر ایک ہی جگہ سے نکل رہا ہے. اللہ کے خیر کو بندہ اس کا مزداق بن کر عمل کر رہا ہے اللہ کی ہدایت کے ذیل میں. اس چیز کو آپ متوجہ رہیں کہ اس لیے کہا جاتا ہے عبودیت کو معراج ہے، الہیت الوہیت کو معراج نہیں ہے. بندہ بلند ہو سکتا ہے، اللہ بلند نہیں ہوتا. تبارک الذی اسرا بعبده لیلا من المسجد الحرام الى المسجد الاقصى الذي باركنا حوله. اللہ کی وہ پاک ذات جس نے اپنے بندے کو معراج عطا کی تاکہ اپنی نشانیاں دکھا سکے. نشانیوں پر یقین کون کرتا ہے؟ اس آیت کے مطابق وَجْعَلْنَاهُمْ عِمَّةً يَحْدُونَ بِأَمْرِنَا لَمَّا صَبَرُوا وَكَانُوا بِآيَاتِنَا يُوقِنُونَ. اور وہ لوگ اس کیفیت میں ہوتے ہیں کہ اللہ کی نشانیوں کو پر یقین رکھتے ہیں. اللہ نے نشانیاں کس کو کس سطح پر دکھائی؟ معراج عبودیت کو ملی، اسرا بعبدہ. عبد کون؟ عبدہ ورسولہ. یہ غدیر عبودیت کی معراج کا نام ہے، مباہلہ عبودیت کی معراج کا نام ہے. उलूहियत को मेराज नहीं होती, तो ये चीजों का होना इस बात की दलील है कि हमारे आइम्मा या हमारा रसूल बंदगी के आला तरीन मजदाक थे कि जिसकी जात से अल्लाह की हिदायत से अल्लाह जैसा अमल हुआ करता था। लेकिन जितना अमल अल्लाह की मर्जी पर होता और अल्लाह जैसा अमल होता, तकल्लुक बे अखलाक अल्लाह की उनवान से, अल्लाह के अखलाक में अपने आप को रंग लो, तो वो जितना होता तो इनकी बंदगी और उसकी उलूहियत की दलील होती। उनका हर अमल, हर मौजिजा, हर करामत, ये सब के सब इलाही कैफियत के मिज़दाक हैं, उलूहियत के मिज़दाक नहीं है, बंदगी के मिज़दाक हैं, उबूदियत के मिज़दाक हैं। तो जिन्होंने गदीर को सही समझा, जिन्होंने मुबाहला को सही समझा, उन्होंने इनकी बंदगी की गवाही दी और इन्हें हिदायत के लिए अपना इमाम मान लिया। और जिन्होंने ये बुनियाद को कबूल नहीं किया, उन्होंने तराशने की जगह बुतों को इनके नाम का फायदा उठाकर उन्हीं की हिदायत को रद्द किया कि जो हकीकतन उनकी हिदायत नहीं थी, यहदूना भी अमरिना था, अल्लाह की हिदायत थी। तो हिदायत अली या रसूल का इनकार करना या काबिल कबूल न समझना इनकार खुदा है। इसी उनवान से अतीउल्लाह व अतीउर रसूल व उलिल अम्र मिनकुम आकर जुड़ता है। तुम अल्लाह की इताअत करो, रसूल की इताअत करो और उलिल अम्र की इताअत करो। अगर उलिल अम्र की इताअत में खुदा की बात ना होती तो अल्लाह बातिल की बात पर अमल करने पर किसी को अम्र ना करता। और खैर के दो मंबे हो जाते अगर कि अल्लाह मुजालिमीन की बात सुनने को भी कह रहा है, जबकि कुरान में कह चुका है कि मेरी इमामत जालिमीन तक नहीं जाएगी। इज़्ज़तला इब्राहिम रब्बुहु बिकलिमातिन फतमहुन्ना क़ाला इन्नी जाइलुका लिन्नास इमामा क़ाला व मिन ज़ुर्रियती क़ाला ला यनालु अहदुज़ ज़ालिमीन। वाज़ आयत कुरान सूरह बकरा की, कि जब कई बातों में आजमा लिया हमने इब्राहिम को, तो हमने कहा कि हम तुम्हें लोगों के लिए इमाम बना देते हैं, और इब्राहिम ने फौरन कहा कि फिर मेरी ज़ुर्रियत का क्या होगा, आया उनमें भी रहेंगे? तो हम जवाब क्या है कुरान का कि ला यनालु अहदुज़ ज़ालिमीन, हमारा मनसब हमारा पोस्ट जालिमीन को नहीं मिलेगा। तो अमर जालिमीन की इताअत करने का अल्लाह कुरान में कैसे दे सकता है जब इमामत जालिमीन को नहीं दे रहा है? गदीर या मुबाहला फिर इस बात की दलील है, फिर इस बात की दलील है। तो दो तबकों में तकसीम हो रहा है जालिमीन। हिदायत करने की या इमामत करने की ख्वाहिश किसको हो सकती है? कुरान फिर दो तरीके के इमाम पेश करता है, इमतुल कुफ व इम खुदा। ठीक, तो आरजू जिसको हिदायत की है और वो कुरान की कसौटी पर पूरी नहीं उतरती है, चाहे ये वाली आयत हो सूरह बकरा की या फिर वजअलनाहुम अइमतन यहदूना भी अमरना वाली आयत हो, ये इसको उस कसौटी पर अगर पूरा नहीं उतरता है तो उसकी ख्वाहिश कि हम अपने तई हिदायत करेंगे उस हिदायत के मुकाबिल में जो पहले से मौजूद है और इन कसौटियों पर पूरी उतरती है, तो आप देखेंगे कि यह चीज सही नहीं होगी। क्यों? कि तकवे के साथ गैर तकवा जुड़ जाएगा। जब गैर तकवा जुड़ जाएगा तो हदीस में मिलता है सबसे बड़ा हरबा शैतान का हक और बातिल को मिला देना है, ताकि हक और बातिल ऐसे मिला दिए जाएं कि हक न समझा जाए और बातिल बातिल न समझा जाए, इस तरीके से मिला दें। तो कभी हक को हम बातिल समझ रहे हैं, बातिल को हक समझ रहे हैं, तो सबसे बड़ा शैतान का हरबा हमारे पास रिवायतों में अहले सुन्नत की और अहले तशी की यही मिलेगा। तो जब कभी सही कभी गलत कभी सच्ची बात कभी झूठी बात ये सब जब मिलने लगेंगे हिदायत, खुसूसन ऐसे जमाने में जो रसूल की बेसत से 1400 साल गुजर चुके हैं, तो ऐसी कैफियत में और भी मुश्किल हो जाएगा। क्यों? कि बात इतनी आगे निकल चुकी है कि आप सच्चाई की बुनियाद पर अगर यहां पर हरकत कर रहे हैं और एक एक साल गुजरता जा रहा है, तो आप 1400 साल यहां पर खत्म हो रहे हैं, तो यहां से आपने शुरू किया, यहां पर खत्म किया और आपने हक ही वालों को की पैरवी की। ठीक, और आप यहां पर लगा लीजिए कि अगर यहां के ऊपर आपने शुरू किया रसूल की रहलत से और थोड़ा सा कुछ हिदायत और कुछ गुमराही का रहा, आप हल्के यहां आए, 1400 साल में आप पहुंच गए यहां, क्योंकि आपका एंगल जैसे जैसे साल बढ़ते जाएंगे आपकी गलती उतनी इतनी इतनी हो रही है। लेकिन आपका हक से फासला बढ़ता जाएगा। यह गलती मुमकिन है अगर आपने पहले इमाम की तशखीस में गलती की हो तो। अब मैं आता हूं अपने ऊपर, हमने इमाम की तशखीस कर ली मगर इमाम की हक और बातिल की बुनियादों की तरफ तवज्जो नहीं किया। हम समझते रहे कि मुखालिफत करते भी जाएं उनके अमर की तो मुखालिफत की बात अगर होगी तो जिस तरीके से बच्चा शरारत करता है तो हम एक हद तक दरगुजर करते हैं, लेकिन आप बतलाइए किस हद तक माँ बाप अगर बच्चे की हलाकत का सबब हो तो बच्चे को रोकते हैं या नहीं रोकते? कुछ शरारत हबूल, उसके आगे बच्चे की जब हलाकत का सबब हो जाता है तो कोई माँ बाप कबूल नहीं कर देंगे, बच्चे को पकड़ लेंगे, अगर नहीं हुआ तो बंद कर देंगे मगर उसको हलाकत की तरफ जाने नहीं देंगे। हम ये कैसे सोच सके कि जो आइम्मा गुनाहों से दूर करने के लिए और जिससे गुनाह का तसव्वुर भी जिनके जहनों में नहीं आता वो हमको गुनाहों में मुलव्विस होता हुआ देखकर हमसे राजी हो जाएंगे? ये गलती जा रही है हमारी तौहीद की गलती की तरफ, जहां कुरान कहता है ज़ालिका ज़न्नुकुमुल्लज़ी ज़नन्तुम बिरब्बिकुम मर्दाकुम, ये तुम्हारा गुमान के अल्लाह तुम्हारी कैफियत से, तुम्हारी हालत से, तुम्हारे गुनाहों से बेपरवाह है, उसको उसकी कोई तवज्जो करने में कोई ख्वाहिश नहीं है। ये एक तुम्हारा गुमान अल्लाह के ताल्लुक से गलत कर लेना तुमको पस्तरीन बना दिया है। यही कैफियत अगर अतीउल्लाह व अतीउर रसूल व उलिल अम्र मिनकुम पिला लीजिए, वही गलत गुमान जो तुमने रसूल के बारे में किया कि रसूल को तुम्हारे बुराइयों से कोई लेना देना नहीं है। यह बात मुआविया ने सबसे पहली मर्तबा इस्लामी तारीख में कही है। मान लेना रसूल को बड़ी चीज है, रसूल की बात मानना बड़ी चीज नहीं है। और एक फिरका बन गया मुर्जिया कहकर के, उम्मीद वाले नाम बड़ा अच्छा है, तो उम्मीद वाले बन गए और उम्मीद वालों का यह था कि रसूल को खूब मानना चाहिए मगर रसूल की बात नहीं माननी चाहिए, कोई अहमियत नहीं, मानते मान लो, नहीं मानते नहीं मान लो। जब मान लो और नहीं मान लो रसूल को बराबर हो जाएगा तो अल्लाह से खैर लेना और अल्लाह से खैर नहीं लेना भी बराबर हो जाएगा। ठीक, जब अल्लाह से नहीं खैर लेना और अल्लाह से खैर लेना बराबर हो जाएगा तो अल्लाह की हमारी नजरों में वैल्यू क्या रहेगी? अल्लाह की हमारे नजरों में वैल्यू क्या रहेगी कि उसका खैर और उसकी मुखालफत दोनों बराबर? ऐसी हस्ती की हम क्या इबादत कर सकेंगे? नतीजतन इबादतों पर असर आया जब हमने अपनी फिक्र को अल्लाह के खैर से नहीं जोड़े रखा आइम्मा की और रसूल की हिदायत के जैल में। नतीजा क्या हुआ? हमारे लिए खैर और खैर का नहीं करना मुसावी हो गए, ना हम अपनी इबादतों में वो लज्जतें ले सके क्योंकि हम खैर की अहमियत नहीं समझ सके। इबादत तर्क हुई या ऐसी हुई जैसे कि इबादत ना हो। वैलुल्लिल मुसल्लीन वाली इबादत, लानत नमाज पढ़ने वालों पर जो अपनी नमाज से गाफिल हुआ करते हैं। कुरान की आयत, मैं कुरान की आयतों से हट नहीं रहा हूं। आप देखिए कि यह गदीर का मसला, यह मुबाहला की आयत, यह किस किस तरीके से हमारे तकवे की बुनियादों को या मजबूत करेंगी या मुजमहिल कर देंगी। हमें सोचना है, जो गुज़िश्ता के हैं वो गुज़िश्ता के हैं। तिलका उम्मतुन खत खलत लहा मा कसबत व लकुम मा कसबतुम, जो गुज़िश्ता कौमों ने कसब किया वो उनके लिए, जो तुम कसब करोगे वो तुम्हारे लिए, जो तुम स्ट्राइव करेंगे, तुम कोशिश करके हासिल करोगे वो तुम्हारे लिए। तो अब हमारे के लिए, हमारे लिए क्या नहीं? अल्लाह को मरकज खैर समझे, उसके खैर की बेहतरीन तरीक और रास्ता اهدنا الصراط المستقيم صراط الذين انعمت عليهم। किस हद तक इस्लाम लोगों से जुड़ा हुआ है। इंसान अल्लाह को सोसाइटी में नहीं देखता, दीन की 99% चीजें ऐसी हैं जो आप सोसाइटी में करते हैं, जो आप सोसाइटी में करते हैं, जो सोसाइटी में करते हैं तो सोसाइटी के हिसाब से आपको मिसाल की जरूरत पड़ती है और आपकी अगर मिसाल परफेक्ट ना हो तो आपकी हिदायत परफेक्ट ना होगी। इसी बुनियाद पर कुरान की वो आयत हमको नजर आती, लकद काना लकुम फी रसूलिल्लाहि उस्वतुन हसना, या फिर इमाम हुसैन की वो बात लकुम फी या उस्वा, बेशक तुम्हारे लिए रसूल की जात में बेहतरीन मिसाल है, या फिर इमाम हुसैन का वो खुतबा कि जहां पर उन्होंने करबला के रास्ते में यह कहा था लकुम फी या उस्वा, मैं तुम्हारे लिए बेहतरीन मिसाल। जो लोगों ने समझ लिया कि बेहतरीन मिसाल यही है, और इससे इतना भी दूर नहीं होना है, वो 72 में शामिल हो गए। और जो चाहते थे लेकिन समझते थे कि इतना भी खैर का दीवाना हो जाना कोई मकसद नहीं, वो या मुकाबले में चले गए या कम से कम नासरीन में शामिल ना हो सके। छोटा सा फर्क था। अगर तमाम खैर इमाम के पास समझा जाता तो आया मुमकिन है कि आदमी उस तमाम खैर को समझते हुए उससे दूर हो जाए? इमाम जाफर सादिक अलैहि सलाम की एक मशहूर रिवायत है, फरमाते हैं अपने एक सहाबी से, देखो अगर जमीन पर कांच का एक टुकड़ा पड़ा हुआ हो और पूरी दुनिया कहे कि यह हीरा है और तुमको यकीन है कि यह कांच है, तुम उसे उठा लोगे? तो कहा हरगिज नहीं, अगर मुझे यकीन है कि कांच है तो मैं नहीं उठाऊंगा। कहा कि बरखिलाफ इसके अगर हीरा पड़ा हो और तुमको यकीन हो कि वो हीरा है और पूरी दुनिया कहे कि ये कांच है, तुम उठाओगे या नहीं उठाओगे? तो कहा उठा लूंगा। तो कहा यही बात है, वकानू भी आयातिना यूकिनून, जब यकीन हो जाता है तो राह से दूर होना, राह में मुतजलजल होना यह मुमकिन ही बाकी नहीं रहता। यकीन की 1% कमी इंसान को इधर से उधर कर दे सकती है और यकीन का कमाल हुर को उधर से इधर कर दे सकता है। हम हुर की अजमत इसलिए कहते हैं कि 99% पढ़ते होंगे तब भी उधर थे, जब इखलास 100% हो गया तो हुसैन की तरफ आ गए। 72 में से एक भी ऐसा नहीं था जिसके पास 99% मार्क्स थे। हम उनको मानते हैं, या लैतनी कुंतु माकुम फूजा माकुम, या लैतनी कुन्ना माकुम व नफूजा माकुम, काश के हम आपके साथ होते अंसार हुसैन और हम आपकी तरह कामयाब हो जाते, यानी काश के हम वो 100% यकीन रखने वालों में होते। तो गदीरी वो होते हैं जो यकीन रखते हैं, राह पर यकीन रखते हैं, उनके बुलाने पर यकीन रखते हैं, उनके हर बात पर यकीन रखते हैं और गुनाह समझते हैं एक बात को उसमें कम कर देना, और अगर खुदा ना खास्ता गलती होती है तो वही कुरान की आयत के मुताबिक फौरन तौबा कर फिर अपने रास्ते पर आ जाते हैं। एहसास गलती खुद एक बड़ा करम है। रिवायतों में मिलता है कि अगर तुम गुनाह करते जा रहे हो और तुम्हें अल्लाह की तरफ से हिदायत होती नजर नहीं आ रही और तुमको गुनाह की तकलीफ नहीं हो रही है तो यह अल्लाह की तरफ से तुम्हारे पर अजाब इस्तेदराज कहा जाता है। सनस्तदरिजहुम मिन हैसु ला यालमून, कुरान की आयत है कि हम उनको हल्के हल्के करते हुए ऐसी कैफियत में कि उनको एहसास भी नहीं होगा कि वो गुनाह कर रहे हैं, उनको हम दर्जे दर्जा करके गिराते जाएंगे, हिदायत से को सल्ब कर देंगे। लेकिन अल्लाह की तरफ से जब हिदायत आती है तो छोटी गलती पर भी दिल कह उठता है कि मैंने गलत किया, और अल्लाह तौबा करने वालों को पसंद करता है। युहिब्बु तौवाबीन व युहिब्बुल मुततहिरीन, ये कुरान की आयत है। इस कुरान के पूरे मजमुए को इन आयात के जरिए से, इन अफकार के जरिए से और इन अशखास के जरिए से जो हम अपने इमाम कहकर फख्र से कहते हैं, जिंदगी मिली है इंसानों को। या अय्युहल्लज़ीना आमनु, ऐ ईमान वालो, लब्बैक कहो अल्लाह को और उसके रसूल को जब वो तुम्हें बुलाते हैं उस चीज की तरफ जो तुम्हें हयात देती है। गदीर का पयाम हयात का पयाम है। या अय्युहल्लज़ीना आमनु इस्तजीबु लिल्लाहि वलिर्रसूलि इज़ा दअकुम लिमा युहयीकुम, जब वो तुम्हें उस चीज की तरफ बुलाते हैं जो तुम्हें हयात बख्शती है। अब सवाल यह है कि हयात शहादत में हुसैन के साथ करबला में है या सांस लेने वाली जिंदगी दुश्मनों के साथ या हिदायत से दूर? आप कहेंगे नहीं, इमाम हुसैन के साथ हयात है, हर वक्त हर हालत में इमाम के साथ हयात रहेगी, क्योंकि इमाम के साथ तकवा है। जहां पर तकवा है वहां पर हिदायत, हिदायत जहां है वहां पर तकवा, और जहां पर ये दोनों हैं वहां अल्लाह की रहमत और अल्लाह साथ है। हुआ माकुम ऐनमा कुंतुम, वह अच्छे और बुरे के साथ होता है, लेकिन अच्छे के साथ हिदायत देने के लिए और बुरे के साथ उसको हिदायत के इनकार के बाद गुमराह करने के लिए। यहदी बही कसीरा व युगल्लो बही कसीरा, हम किसी के जरिए से बहुत को हिदायत देते हैं बहुत को, और अल्लाह सिवाय फासिकीन के किसी को गुमराह नहीं करता। गुनाह सबब बनता है हिदायत के सलब होने का, और कोई सबब नहीं है। आयात कुरान है, कुरान की आयतें हिल नहीं रहा हूं, तिलावत बाज आयात को नहीं कर रहा हूं इसलिए कि वक्त ज्यादा हो जाएगा। गौर करें, गौर करें, خصوصاً نوجوانوں کے لیے کہہ رہا ہوں کہ جہاں پہ گناہ کے مواقع بڑھتے جا رہے ہیں، ٹیلی ویژن، انٹرنیٹ ستیناسی کا سبب بن گیا ہے، لوگ اس قسم سے عریانیت کو عام کر رہے ہیں کہ ہمارے جوان کے ذہن میں اونچے مطالب نہ آئیں، ہدایت کے مطالب نہ آئیں، نیکی کے مطالب نہ آئیں، حیا کے مطالب نہ آئیں، اور اس میں بچے اور بچیاں دونوں شامل ہیں۔ ہم کو ان چیزوں سے بچنا ہے، ہم کو اپنی ہدایت کو سمیٹنا ہے، حلال کے ذریعے سے ہم کو آگے بڑھنا ہے۔ حرام ہمارے ایک قدم بھی آگے بڑھ جائیں گے، ایک نظر بھی حرام کی طرف جائے گی، ہماری گمراہی کا سبب بنے گی۔ حلال کا راستہ بڑا وسیع راستہ ہے، حرام کا راستہ بڑا تنگ راستہ ہے۔ شروع میں کشادہ لگتا ہے، بعد میں تنگ ہوتا ہے۔ ہدایت کا راستہ شروع میں، کیونکہ ہم کو عادت نہیں ہے، تنگ نظر آتا ہے، مگر ایک مرحلہ ہو جانے کے بعد وہ سب سے آسان راستہ ہے، کیونکہ اس میں ریزسٹنس ہی نہیں رہتا، کوئی رکاوٹ ہی نہیں رہتی۔ سب سے بڑی رکاوٹ ہم بنتے ہیں، اور شیطان کوشش کرتا ہے کہ اس رکاوٹ کو اور مضبوط کر دے۔ اگر ہم شیطان کی رکاوٹ سے بچ کر نام اللہ کا لے کر اور ہدایت رسول اور ائمہ کے سہارے آگے ایک مرتبہ بڑھ جاتے ہیں، تو اللہ کامیابیاں دنیا میں اور آخرت میں دینے کو تیار ہے اور بلا رہا ہے کہ اے لوگو، تم آؤ میری طرف، جبکہ میں تمہیں اس چیز کی طرف، میرا رسول اس چیز کی طرف بلا رہا ہے کہ جو تمہیں حیات بخشے گی۔ خدا سے یہ دعا ہے، اللہ تعالیٰ سے، کہ ہمیں ان ایام میں، خصوصاً جو باس عادت ایام ہیں، اور اس کے ذریعے سے ہم میں وہ ہدایت کی کیفیت لا دے کہ جس میں ہمارے لیے ہمارے اماموں کی اور قرآن کی گفتگو اور رسول کی ہدایت والی گفتگو کو بہتر سے بہتر سمجھ سکیں اور بہتر سے بہتر اس پر عمل کر سکیں، جس میں ہم اپنے لیے، اپنے ساتھیوں کے لیے، اپنے خانوادے کے لیے اور اپنی سوسائٹی کے لیے خیر کا سبب بنے۔ وہ خیر کہ جو اللہ کے ذریعے سے رسول، رسول کے ذریعے سے ائمہ، اور ائمہ کے ذریعے سے ہم تک پہنچا ہے، وہ ذریعے علماء، اور ہم اس کو آگے بڑھائیں اور کامیابی کے اس راستے پر چلیں کہ جو اصحاب میمنہ والی بات ہوتی ہے، کہ جو اللہ کے وہ بندے ہوتے ہیں جو خیر اور اچھائی کے واسطے قیامت کے دن پہچانے جائیں گے۔ وآخر دعوانا الحمدللہ رب العالمین۔